أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تو ہماری گفتگو جو محرم سے پہلی تھی اس سلسلے درس سے وابستہ وہ توحید پر تھی، توحید کے حوالے سے، اور اس میں جو مین ٹاپک تھا وہ شناخت مبدا، یعنی خدا کی یا سورس آف لائف جو ہے اس کی آئیڈینٹیفیکیشن پر، کہ اس کو کیسے پہچانا جائے، اس کی شناخت کیسے کی جائے. تو اس حوالے سے ہم نے کئی ساری باتیں کی تھیں، اور آخر میں ہم جہاں تک پہنچے تھے، میں چاہ رہا ہوں کہ اس بات کو تھوڑا میں پھر دہرا دوں، کیونکہ دو مہینے کا جو وہ ہے گیپ وہ کافی زیادہ ہو جاتا ہے. تو وہ یہ تھا کہ بنیادی طور سے جب ہم یعنی خدا کی بات کرتے ہیں اور خدا کو شناخت کرنا چاہتے ہیں، تو اس میں ایک مین پرابلم جو ہے وہ یہ ہے کہ ہم اس کو کیسے پہچانیں، کیسے جانیں، کیسے ڈیفائن کریں. اچھا، یہ پرابلم جو ہے نا، یہ خود ہماری اپنی ذات کے اندر بھی ہے. یعنی اسی وجہ سے جو معاد کو یا آخرت کو ڈیفائن کرنے کا مسئلہ ہے، ویسے آپ قبول کر لیں کہ آخرت جو ہے وہ کیا ہے، اور آخرت کے بارے میں حتماً جو ہے نا وہ لوگوں کے ذہن میں ایکچولی کلیئر بھی نہیں ہے. اس میں ایون علماء میں بہت اختلاف ہے کہ آخرت کیسے ہوگی. یعنی میرا خیال ہے کہ عام طور سے تو زیادہ تر لوگ یہ سمجھتے ہیں کہ یہی بدن دوبارہ اٹھ جائے گا، اسی دنیا میں ہم دوبارہ زندہ ہو جائیں گے اور اس کے اندر کوئی نئی کیفیات پیدا ہو جائیں گی. لیکن وہاں بھی یہ مسئلہ موجود ہے کہ اگر انسان کا نفس ایک ایسی حقیقت ہے کہ جو ٹوٹلی غیر مادی ہے، ٹھیک ہے، تو وہ غیر مادی حقیقت مادی بدن کے ساتھ کنیکٹ کیسے ہوتی ہے؟ یعنی ابھی بھی ہم کو نہیں سمجھ میں آتا کہ جیسے ہم، میں اگر زندہ ہوں تو ہم زیادہ تر اپنے بدن اور انہی سب چیزوں کو ہی مینلی زندہ اور زندگی سمجھ رہے ہوتے ہیں. لیکن یہ مسئلہ جو ہے، یہ مسئلہ اور زیادہ کرٹیکل ہو جاتا ہے بعد از موت کہ انسان ختم ہو گیا اور جو بدن زندہ تھا وہ بدن مٹی میں مل گیا، اس کے اجزاء بکھر گئے. اچھا، اب یہاں بھی ایک بہت بڑا اشکال ہے. جیسے بعض اوقات کچھ روایتیں پیش کی جاتی ہیں کہ جس میں یہ ہوتا ہے کہ یعنی انسان کے جو بدن کے ذرات ہیں وہ مٹی میں ایسے محفوظ رہتے ہیں جیسے ریت میں سونے کے ذرات. اس قسم کی روایات پیش کی جاتی ہیں نا کہ وہ جب انسان دوبارہ اٹھیں گے قبور سے تو وہ تمام کی تمام چیزیں جمع ہو جائیں گی. لیکن اگر آپ اس کو ڈائریکٹلی آبزرو کریں تو ایسی کوئی بات نظر نہیں آتی. یعنی اب اگر اس کے اندر کوئی ایسی گہرائی ہو تو ہمیں پتہ نہیں ہے، لیکن ظاہراً تو انسان کا بدن مٹی اور پانی سے بنا ہے، ٹھیک ہے، ظاہراً انسان کا جو بدن ہے وہ مٹی اور پانی سے بنا ہوا ہے یا اسی سے ریلیٹڈ اور کیمیکلز ہیں. تو جب یعنی اگر وہ والی بات ہو کہ جناب کوئی کسی شہید کا بدن ہے کہ جو باقی رہتا ہے، یا ولی کا بدن ہے جو باقی رہتا ہے، وہ تو میں خیال ہے 0.1% بھی نہیں ہے. تو باقی تو تمام کے تمام ابدان جو ہیں وہ ڈیکمپوز ہو جاتے ہیں، اور ڈیکمپوز ہونے کے بعد ان میں سے کچھ بھی نہیں بچتا، ٹھیک ہے. اور یہ بات خود قرآن بھی کہہ رہا ہے کہ ہم نے انسان کو کس سے بنایا، من صلصال من حمائم مسنون، کیچڑ سے بنایا، مڈ سے کریٹ کیا، ٹھیک ہے. مڈ کہاں سے بنتی ہے؟ سوائل اینڈ واٹر. تو وہ سب کا سب تو واپس چلا گیا. اب ہم اس کو کیسے یہ بات مانیں کہ جناب وہ ذرات جو ہیں کہ جو مثال کے طور پر میرے بدن میں ہیں وہ کوئی اسپیشل ذرات ہیں جو میرے نام سے باقی رہیں گے، ٹھیک ہے. اگر آپ اس کو بھی دیکھیں تو ایز این آبزرویشن یہ بہت مشکل ہے کہ آپ اس کی تائید کر سکیں. آپ صرف یعنی اگر آپ ان روایتوں کو قبول کرنا چاہتے ہیں تو آپ کہیں گے بھائی ہمیں نہیں پتہ، اس کے اندر کوئی ایسی مسٹری ہے جو ہمیں نہیں پتہ، ہمیں نہیں سمجھ میں آ رہی. ورنہ یہ کہ یہ چیز بظاہر ظاہراً لائق تائید و تصدیق نہیں ہے. تو یہ بہت بڑا مسئلہ ہے کہ آپ اگر آخرت اور معاد کو ایکسپلین کرنا چاہتے ہیں تو آپ کو یہ سمجھنا کہ بھائی نفس جو حقیقت مجرد ہے وہ एक बदन के साथ यानी एक मैटर के साथ कैसे कनेक्ट होती है, उसको कैसे अपनाती है, यानी कि अब इस वक्त मेरे बदन में जितने भी पार्टिकल हैं, जितने भी ज़र्रात हैं, जो मादी हैं, क्या मैं इन्हें ओन करता हूँ, यानी ये वाकई मेरे हैं, ठीक है, या ये कि ये मुझे आरियतन दिए गए हैं कि एक थोड़ी सी मुद्दत के लिए एक चीज़ मुझे मिली है, जैसे मैं एक घर में रहता हूँ और उस घर के बाद जब मैं चला जाता हूँ तो वो घर किसी और का हो जाता है, वो ख़त्म हो जाता है, वो कोई फॉर एवर मेरी प्रॉपर्टी थोड़ी रहता है, ठीक है। तो ज़ाहिरन बदन के हवाले से ये बात ज़्यादा लगती है, अगर आप देखें कि ये किसी की भी परमानेंट प्रॉपर्टी नहीं है बदन जो भी है, बल्कि वो सिंपली रिसाइकिल हो रहा होता है। तो अब अगर आखिरत के अंदर नफ्स जो हकीकत मुजर्रद है और गैर मादी है, वो क्यों कर दोबारा से एक मादी बदन के साथ रिलेट होगा, कैसे कनेक्ट होगा, वो इंसान दोबारा कैसे रिप्रोड्यूस होगा, किस हालत में होगा, तो ये एक बहुत बड़ा क्वेश्चन मार्क है। यानी वैसे आप उसको मान लें तो मानने में तो कोई हर्ज नहीं, आप कोई भी बात मान लें एक खुश अकीदती के तौर पर, ठीक है, लेकिन ये एक बहुत बड़ा मसला है। इसी लाइन में जो इससे ज़्यादा बड़ी प्रॉब्लम है वो ये कि खुदा जो लामहदूद है, खुदा जिसके बारे में हर दीन इस बात का इकरार करता है कि खुदा स्पेस एंड टाइम, ज़मान और मकान से मावरा है, खुदा के लिए हद नहीं है, लिमिटेशंस नहीं है, वो उन मखलूकात से कि जिनमें ये तमाम के तमाम मसाइल पाए जाते हैं या तमाम की तमाम कैरेक्टरिस्टिक्स पाई जाती हैं, उनसे कनेक्ट कैसे होता है। इसीलिए बहुत सारे लोगों का अकीदा खुदा के बारे में किस किस्म का है कि खुदा एक इस किस्म की डेटी है कि जो बाहर कहीं मौजूद है, न आसमान पर है, किसी जगह पर बैठी हुई है जहाँ पर हमें पता नहीं है, और यहाँ पर उसके ऑर्डर्स चलते हैं, ठीक है। यानी कि अगर आप किसी से भी कहेंगे कि खुदा हमारी ज़िंदगी में मौजूद है, खुदा हर शय की मईयत में है, तो वहाँ भी वही बात है कि चाहे वो उसे कबूल कर लें लेकिन समझ में नहीं आएगा कि कैसे है, क्यों कर है, कहाँ पर है, किस किस तरफ है, किस तरीके से, ठीक। तो ये जो एक प्रॉब्लम है, और ये प्रॉब्लम मतलब सदर इस्लाम से ही कि हो सकता है कि ज़माने पैगंबर में इस बारे में ज़्यादा डिस्कशंस ना हुए हों, लेकिन आइम्मा के दौर में इस किस्म के मबाहिस हुए हैं काफ़ी, और इन्हें इमाम अली अलैहिस्सलाम ने भी जो खुतबात इरशाद फरमाए हैं जो नहजुल बलागा के अंदर मौजूद हैं, तो उन खुतबात के अंदर भी आपने इस बात को बहुत ही वजाहत के साथ इस मसले को बयान करने की कोशिश की है, ठीक है। और इसी बिना पर यानी कि इसी बिना पर आप ये कह लीजिए कि आप मजबूर हो जाते हैं फ़लसफ़ा या हिकमत और इरफान की तरफ जाने पे, मतलब या तो आप इस टॉपिक को कह दें भाई इसकी ज़रूरत ही नहीं है मुझे इसके समझने की, कि ये बातें जो कुरान करीम बयान कर रहा है या ये बातें जो आइम्मा ताहिरीन अलैहिस्सलाम ने बयान की हैं इसको हमें समझने की ज़रूरत ही नहीं है, हम अपने मतलब जो दो और दो चार वाला दीन है, मैकेनिकल जो दीन है, हम उस पर खुश हैं कि मतलब ये कर लो ये वो कर लो उसका इतना सवाब मिल जाएगा इतना अजाब हो जाएगा, जो उस पर राज़ी हैं ठीक है आप छोड़ दें उसको। लेकिन अगर आप दीन की हकीकत को और कलाम खुदा और कलाम मासूम की हकीकत को जानना चाहते हैं तो आप बग़ैर फ़लसफ़े और हिकमत और इरफान के आप वारिद नहीं हो सकते उस वादी में, वहाँ तक पहुँच नहीं सकते, ठीक है। और इसी बिना पर जो यानी कि इसको मैंने, मुझे याद है कि मैंने इसको बयान किया था, लेकिन मैं चाह रहा हूँ कि ताकि याद भी आ जाए बात और इसकी तकरार भी हो जाए, क्योंकि ये बहुत बहुत अहम टॉपिक है। और वो क्या है, जमअ बैन तशबीह व तंजीह, यानी तशबीह और तंजीह का माना क्या है, क्या प्रॉब्लम है यहाँ पर, कि जब हम खुदा के बारे में उन सिफात का ज़िक्र करते हैं कि जो मखलूक़ात में भी पाई जाती हैं, यानी खुदा समी है, बसीर है, खालिक है, राज़िक है, रब है, तो ये तमाम की तमाम सिफात फ़क़त खुदा में नहीं है, ये सिफात मखलूक़ात के अंदर भी हैं। तो इन सिफात के लिहाज से खुदा क्या है, मखलूक से मुशाबहत रखता है ज़ाहिरन, तो ये यहाँ पे तशबीह है, सिमिलैरिटी है, शबाहत है। और जब हम उस तरीके की बात करते हैं कि जैसे वो अहद और वाहिद है, समद है, यानी कि जो ज़्यादातर सूरह इखलास के अंदर जो सिफात आई हैं, कि वो सिफात वो हैं कि जो खुदा को हर किस्म की मखलूक से सिमिलैरिटी से बेनियाज और बालातर और बरतर करार देती हैं। ठीक है, यानी कोई भी मखलूक ऐसी नहीं है कि जो हकीकतन अहद व वाहिद हो, कि बिल्कुल यकता हो, कि उसके मिसल कोई ना हो। ठीक है, कोई भी मखलूक ऐसी नहीं है कि जो इस कदर कंप्लीट हो कि वो किसी गैर के लिए जगह ना छोड़े, यानी समदियत। ठीक है, कोई मखलूक भी ऐसी नहीं है कि जो किसी से निकली ना हो या उससे कोई और ना निकला हो, लम यलिद वलम यूलद। तो सूरह इखलास में जितनी भी सिफात मौजूद हैं वो कौन सी हैं? तनजीही सिफात हैं, यानी कि जिन सिफात में जो है हम जब उनका जिक्र करते हैं तो हम खुदा को बालातर और मुनज़्ज़ा करार देते हैं हर किस्म की मखलूक से शबात के बारे में। ठीक, तो अब मसला ये है कि जो पहला सवाल आता है कि खुदा इन दो में से क्या है, यानी क्या खुदा बिल्कुल ही डिफरेंट है या बालातर है मखलूकात से, यानी ये वाला अकीदा किस चीज़ को जनरेट करता है, किस मसले को जनरेट करता है कि वो लोग जो कहते हैं कि जी खुदा से हमारा कोई कंटेक्ट नहीं है, खुदा से हमारा कोई ताल्लुक नहीं है, खुदा इतना बुजुर्ग व बाला है कि वो हमसे बराह रास्त कंटेक्ट में नहीं आ सकता, तो लिहाजा बीच में आपको मीडियम्स चाहिए, इंटरमीडियरीज चाहिए, और वो मीडियम्स जो है ना वो हर एक ने अपने लिहाज से खुद बना लिए। यानी अगर आप उसको हायर लेवल पे देखेंगे तो वो मीडियम्स जो हैं वो फरिश्ते और अंबिया हैं, और अगर आप बहुत ही लोअर लेवल पे उसको देखेंगे तो वो मीडियम्स जो हैं वो बोते हैं। लेकिन इन सब के पीछे थिंकिंग एक ही काम कर रही है कि जिस हस्ती को हम खुदा मानते हैं, जिस हस्ती को हम कबूल करते हैं खालिक के तौर पर, मालिक के तौर पर, वो इतनी मुनज़्ज़ा और बालातर है हमारे लेवल के मुकाबले में, जहाँ पर हम एग्जिस्ट करते हैं इससे इतना ऊपर है कि हमारा और उसके दरमियान ना कोई कंटेक्ट है ना कोई कनेक्शन बनना पॉसिबल है। ठीक, एक ये मसला। अगर आप तनजीह महज पे जाते हैं, कुल्लन तनजीह को इख्तियार करते हैं, तो ये मसला। अगर कोई मुकम्मल तशबीह पे जाता है तो वो उस वहां पर ये बात होती है कि फिर वो खुदा को बिल्कुल मखलूकात जैसा बना लेते हैं। ठीक, यानी कि खुदा को उसी तरीके से देख रहे होते हैं, खुदा पर भी वही कवानीन अप्लाई कर रहे होते हैं, उसका इतलाक कर रहे होते हैं कि जो मखलूकात पर होती हैं, कि यानी वही कि। और उसमें जैसे एक मिसाल मैं आपको दूं कि खुद हमने ये हमारे यहाँ भी मुसलमानों में जो वहाबियत वाली बात है वो तकरीबन यही है, यानी कि जब वो कह रहे हैं कि नहीं तुम या अली मदद नहीं कहो, या अल्लाह मदद कहो, तो वहाँ पर मसला क्या हो गया कि वो यानी या अल्लाह मदद को इक्वेट कर रहे हैं या अली मदद से। तो यानी कि तुम्हारी मदद करने के लिए या तो या मोहम्मद आएंगे या अली आएंगे या अल्लाह आ जाएगा, लेकिन तुम उन दो से मदद नहीं लेना, तुम इनसे मांगो। ये एक तशबीह की एक मिसाल है। ठीक है, या इसी तरीके से जैसे हमारे यहाँ भी बहुत सारे लोग के जो आइम्मा या उन तमाम उसको के जहाँ पर हम उनके लिए मतलब इतनी ज़्यादा खुदाई सिफात एट्रीब्यूट कर देते हैं या खुदा को उस लेवल पे ले आते हैं, वो सब चीज़ें। ठीक, तो ये मसला है, ये तशबीह और तंजीह वाला एक बहुत बड़ा मसला है। तो इसमें जैसे इमाम रज़ा अलैहिस्सलाम का कौल है कि लिन्नासिफ़त तौहीद सलासत मज़ाहिब, कि इंसानों के लिए तौहीद में तीन मज़ाहिब हैं, यानी तीन रस्ते हैं। मज़हब का मतलब होता है रास्ता जिसको वो फॉलो करते हैं। एक है नफ़ी, नफ़ी का मतलब वही तंजीह, यानी इस बात की मुकम्मल नफ़ी कर देना कि खुदा का मखलूक से कोई भी बराह रास्त ताल्लुक कायम हो सकता है या है। ठीक है, खुदा खुदा है, उसने सब बना दिया, कायनात बना दी, खालिक राज़िक मालिक सब हो गया, लेकिन अब वो आप कह लें कि जिस डोमेन में एग्जिस्ट करता है या जहाँ पर है, जिस मकाम पर है और हम जिस मकाम पर हैं, इसमें आपस में कोई رابطہ براہ راست اور تعلق ممکن نہیں ہے, یہ نفی ہے, ٹھیک ہے, یعنی وہی تنزیح والی بات. تو آپ فرماتے ہیں ایک نفی ہے, ایک تشبیہ ہے. تشبیہ کا مطلب ہے کہ خدا کو اپنے جیسا بنا لیں, اپنے اس میں لیول پہ کھینچ لیں. اور تیسرا ہے اثبات بغیر تشبیہ, یعنی خدا کو ثابت کرنا یا خدا کے ثبوت کے قائل ہونا بغیر تشبیہ کے, یا بعض روایتوں میں ہے بغیر اشارہ, جو آگے ہم پڑھیں گے امام علی علیہ السلام کے جملوں, ٹھیک ہے. تو اس کے بعد آپ فرماتے ہیں کہ جو نفی اور تشبیہ ہے یہ دونوں جائز نہیں ہیں, لا یجوز, یہ دونوں غلط ہیں. کہ یا تو تم اس بات کے قائل ہو جاؤ کہ خدا جو ہے اتنا بالاتر ہے کہ ہمارا اس سے کوئی تعلق نہیں ہے, یا اس بات کے قائل ہو جاؤ کہ خدا اور ہم, یعنی خدا اور مخلوق یا کوئی اعلیٰ درجے کی مخلوق وہ اس جیسے ہی ہے, ٹھیک. یہ دونوں باطل ہیں, یہ ان کا جواز نہیں ہے. کیونکہ خدا تبارک و تعالی نے فرمایا ہے لا یشبہہ شیئن, کہ کوئی شے اس سے شباہت نہیں رکھتی. تو شباہت اور تشبیہ خدا کے لیے پاسبل نہیں ہے. وَالسَّبِيلُ فِي الطَّرِيقَةِ الثَّالِثَةِ, اور جو صحیح رستہ ہے وہ کون سا ہے؟ تیسرا والا رستہ ہے اثبات بلا تشبیہ, یعنی خدا کا قبول کرنا, اس کو ثابت کرنا. یعنی ثابت کرنے کا کیا مطلب؟ یہ نفی کے مقابلے میں, یعنی کس بات کا اثبات آپ کر رہے ہیں کہ نہیں خدا کا تعلق مخلوقات سے ہے, بٹ اٹ ہیز نو پیرلل اینڈ نو سملیرٹی, ٹھیک ہے. یعنی نہ اس بات کی نفی کا مطلب ہے کہ جی خدا ہم سے براہ راست تعلق نہیں رکھتا, ہم مجبور ہیں کہ ہم کسی وسیلے کے پاس جائیں, ٹھیک ہے. اور یہاں بھی وسیلے کے حوالے سے جو غلط فہمی ہے وہ بہت بڑی غلط فہمی ہے, کہ یعنی اگر آپ قرآن اور حقائق کی طرف دیکھیں, حقائق دینی کی طرف, تو وسیلے کا بنیادی مقصد ہی یہی ہے کہ انسان کو خدا سے کنیکٹ کرایا جائے. وسیلے کا یہ پرپز کہیں سے بھی نہیں ہے کہ وسیلہ جو ہے نا وہ بندے کو خدا سے ڈسکنیکٹ کر کے اور خود درمیان میں بیٹھ جائے, ٹھیک ہے. یہ وسیلے کا قطن جو آیت پڑھی جاتی ہے بہت دفعہ وسیلے کے بارے میں, سورہ مائدہ, اگر آپ اسی کو دیکھ لیں, اور وہ آیت شاید یوں ہے یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلۃ, ٹھیک ہے. آیت بالکل صراحت سے بیان کر رہی ہے کہ آپ کو وسیلہ کیوں چاہیے. اگر آپ وسیلے کو اختیار, ہم خالی اس پہ وسیلے کے لفظ پہ اٹک کے بیٹھ جاتے ہیں, لیکن اس سے پہلے جو اصل کے تلاش کرو الہی ہے, اس کی طرف جانے کے لیے وسیلہ تلاش کرو, ٹھیک. تو وسیلے کا بنیادی مقصد, اگر وسیلہ حق ہے, اگر وسیلہ سچ ہے جو کہ نبی اور امام کا وسیلہ ہے, تو وہ ہے ہی خدا تک لے جانے اور پہنچانے کے لیے, نہ کہ اس کنیکشن کو کٹ آف کر کے اور وہ کہیں کہ جی نعوذ باللہ, ظاہر ہے کہ یہ بہت بڑا بہتان ہے کسی بھی معصوم پر, کہ کوئی معصوم یہ کہہ سکتا ہو کہ جی میں ایگزسٹ کرتا ہوں اس بیچ میں. لیکن اب وہاں پر جو ایک بات آتی ہے جو بڑی اہم ہے, کہ اگر خدا ہم سے کنیکٹ ہوتا ہے, یعنی اگر امام علیہ السلام یہ بات بیان فرما رہے ہیں کہ نفی, یعنی خدا کے اور اپنے تعلق کی نفی کرنا جائز نہیں ہے, یہ بات درست نہیں ہے, تو اب پھر اگلا سوال یہ پیدا ہوتا ہے کہ یہ جو تعلق ہے یہ ہے کس نوعیت کا. اور وہی جو میں آپ سے کہہ رہا تھا کہ یہ تعلق والے ہی مسئلہ جو ہے نا, آف انفینٹ اینڈ فائنائٹ, آف پرفیکٹ اینڈ امپرفیکٹ, یہ کیسے بن سکتا ہے. جیسے اس کا جو ایک چھوٹا سب سیٹ میں نے آپ کو بتایا کہ جو قیامت کے اندر معاد میں مسئلہ ہے, کہ نفس اگر حقیقت مجرد ہے کہ جو ٹوٹلی امیٹیریل ہے, نفس انسان, تو یہ بدن مادی سے یا مادے سے, میٹر سے تعلق کیسے پیدا کرتی ہے, اور ایک دفعہ تعلق ٹوٹ جانے کے بعد اس سے کیسے ریلیٹ کرے گی, کیسے ریکنیکٹ ہوگی, ٹھیک. تو اب یہاں پر جو ہمارے سامنے یہ مسئلہ آ رہا ہے کہ اب خدا اگر ہمارے پاس موجود ہے, और हमारी ज़िंदगियों में है, और इमाम फरमा रहे हैं कि आप इसका इनकार नहीं कर सकते, ये जायज़ नहीं है, ये नफ़ी नहीं है, इस बात है, तो वो कैसे पॉसिबल है? ठीक, उसके लिए जो बातें हमको बताई गई हैं, जो हमें गाइडलाइंस दी गई हैं, तो उसमें यानी उसको मैं थोड़ा सा आसान करके आपके सामने रखने की कोशिश करूं कि हर मौजूद और स्पेशली इंसान मल्टी डायमेंशनल है। ठीक है, इंसान मल्टी डायमेंशनल है, यानी हमारा एक डायमेंशन बदन है, उसके बाद हमारा एक डायमेंशन जो है वो हमारी सोच और फिक्र है, उसके बाद हमारी एक डायमेंशन हमारे जज्बात और एहसासात हैं। ठीक है, और इसी तरीके से आप एक बात फील करेंगे कि आप अगर मतलब इसको आप क्या कहेंगे, अपनी डेप्थ में जितना आप जाते जाते हैं, तो वहाँ पर एक ख़ास बात जो आपको फील होती है कि आप मैटर या शक्ल या सूरत या किसी भी किस्म के हयूले से आप आज़ाद होते चले जाते हैं। यानी अगर हम इस बात को फील कर सकते हैं कि मेरे पास एक अक़ल है, मेरी जितनी ऑब्जर्वेशन है कि हम आम तौर से इस बात को फील नहीं कर सकते कि अक़ल है क्या, कि मेरे पास अगर अक़ल है तो क्या है, लेकिन अगर हम इसको पूरी कोशिश करें कि मेरे पास अक़ल है, तो वो अक़ल जो है ना, आप इसको समझेंगे कि वो प्योरली एक मुजर्रद हकीकत है। यानी अक़ल के अंदर कोई शेप नहीं है, कोई शक्ल नहीं है, कोई सूरत नहीं है, कोई मादा नहीं है, कोई वज़न नहीं है, उसके लिए इवन बाउंड्रीज भी नहीं है। अगर आप समझें, सोचें कि आप क्या आपकी अकल को आप किसी बाउंड्री में बंद कर सकते हैं? जो आपकी कुव्वत अकली है, यानी जिससे फिक्र निकलती है, फिक्र अकल नहीं है इन फैक्ट, लेकिन फिक्र अकल से निकलती है, तो आप उसको किसी बाउंड्री के अंदर बंद कर सकते हैं कि जी बस मैं यही सोचूंगा और इसके आगे कुछ नहीं सोचूंगा? ठीक है, तो आपके अंदर खुद एक ऐसी चीज़ है कि जिसमें कौन सी सिफात पाई जाती हैं, जो खुदाई सिफात है। ठीक है, हमारे अंदर हम और उसमें जो अनफॉर्चुनेट पार्ट है वो क्या है कि ज़्यादा से ज़्यादा लोग वो हैं, यानी अगर हम कहें 99% प्लस, तो वो लोग हैं कि जो अपने अंदर के या अपनी ज़ात के इन परतों का या इन तहों या इन लेयर्स का इदराक व शऊर नहीं रखते। ठीक है, उनको इसका नहीं पता। तो हकीकतन अब आप यहाँ से समझ सकते हैं कि अगर खुदा से कोई चीज़ कनेक्ट हो सकती है, तो वो वही चीज़ होगी जिसमें खुदाई सिफात पाई जाएंगी। ठीक, ये वसूल काबिल कबूल है या नहीं? यानी कि खुदा से कंपेटेबल क्या है, ये बदन, ये मादा नहीं। इसलिए क्यों कंपेटेबल नहीं है? इसलिए कि इसकी सिफात और खुदाई सिफात बिल्कुल अपोजिट है। ठीक है, इसी तरीके से क्या मेरा ख्याल या तफक्कुर या जज्बात, ये सब चीज़ें खुदा से कंपेटेबल हैं? नहीं, इनमें भी वो खुदाई सिफात मौजूद नहीं है। तो आप अगर बिल्कुल डीप डाउन जब जाते हैं ना, तो आपका जो अक्ल है या कल्ब है या आपके नफ्स की जो हकीकत है, वहाँ पर वो सिफात आपको नज़र आएंगी। और जैसा मैं कह रहा हूँ कि ये बहुत बड़ा हुनर है, ये हर इंसान के बस की बात नहीं है, और बहुत कम लोग हैं, बहुत ही कम लोग हैं जो इस मकाम तक पहुँचते हैं। लेकिन उसूल क्या है कि वो चीज़ अगर आपकी एक्टिवेट हो जाती है, वो चीज़ अगर एक्टिवेट हो जाती है, तो वहाँ पर आप क्या देखेंगे, अपने और खुदा के दरमियान एक डायरेक्ट लिंक। सही, यानी अगर इंसान इस चीज़ को देखना चाहता है, जानना चाहता है, समझना चाहता है कि मैं खुदा से कहाँ कनेक्ट होता हूँ, तो जितना भी बाहर घूमता रहेगा, वहाँ पर उसे खुदा की निशानियाँ मिलेंगी, खुदा की सिफात मिलेंगी, जो उसको बता रही होंगी खुदा के बारे में। लेकिन वो लिंक कहाँ है, मैं कनेक्ट कहाँ पे हो रहा हूँ, मैं किस जगह से कनेक्ट हो रहा हूँ, मैं उससे ताल्लुक़ कहाँ पैदा कर रहा हूँ, अपनी ज़ात के उस एस्पेक्ट में, उस डोमेन में, कि जहाँ पर मादियत का कोई असर बाकी नहीं रहता। ठीक है, यानी मादे और सूरत का, मैं इंशाल्लाह इस बात को भी समझाता हूँ कि मादा, सूरत, शक्ल, ये तमाम चीज़ें थोड़ी डिफरेंट हैं, ठीक है। यानी कि जहाँ पर इन तमाम चीज़ों के असरात ख़त्म हो जाते हैं और वो जौहर या वो एसेंस खुदा ने हमको दिया है, और हकीकतन जो दीन आया है वो किस लिए आया है, ताकि इंसानों में से उसी चीज़ को इन्वोक कराया जा सके कि इंसान कहाँ तक पहुँच जाए कि आप अपने जो डीप और इनर सेल्फ है ना, वहाँ पहुँच कर उस ताल्लुक को देखने के काबिल हो सकें और उसको आप एक्टिवेट कर पाए। ठीक, चलें अब नमाज के बाद इंशाल्लाह बात शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तो अगर आप उसको, जाहिर है कि हमें उसको मानना है एक नबी पर और इमाम पर ट्रस्ट करने के हवाले से उस चीज़ को कबूल करना है, लेकिन वहाँ पर जो एक बहुत बड़ी बात आती है ना, जो बहुत बड़ा फ़र्क आता है, वो ये आता है कि क्या मैं चीज़ों को, यानी दीन की और नबी और रसूल और इमाम की बातों को इस तरीके से मानूं कि जैसे बस मुझे समझ में आ गया तो बस यही सही है। ठीक है, अच्छा, मेरी समझ कहाँ से क्वेश्चन होना शुरू होती है, जब मैं ख़ुद ज़िंदगी के मामलात पे गौर करना शुरू करता हूँ। अरे मैं समझ, वैसे तो जिसका जो दिल चाहे मान के बैठ गया, कौन रोक सकता है किसी को, ठीक। लेकिन जहाँ जहाँ से मैं अगर ज़िंदगी में आगे जाता हूँ, यानी जैसे मिसाल के तौर पर के इंसान को बहुत सारी जगहों पर अखलाकियात के बहुत सारे मामलात इन प्रैक्टिस आने के बाद समझ में आते हैं, ठीक है। यानी मिसाल के तौर पर कि लोगों के साथ ज़्यादती करने का मामला क्या होता है, वैसे तो हम बड़े आसानी से कह देते हैं कि भाई किसी के साथ ज़्यादती नहीं होनी चाहिए, ज़ितम ज़ुल्म नहीं होना चाहिए, लेकिन ज़ुल्म व सितम और ये तमाम के तमाम मामलात होते क्या हैं, ठीक है, और वर्क कैसे करते हैं इन द सिस्टम ऑफ लाइफ, ये खाली दो चार तकरीरों और उससे नहीं समझ में आते, ठीक है। ये नहीं कि जब आप ज़िंदगी में आते हैं और चार से झटके खाते हैं, ठोकरे खाते हैं, तब पता चलता है, सही है। वरना तो हर शख्स ही अपने आप को, मतलब कि वो आदिल तो या मजलूम समझ रहा होता है, ठीक है। और अगर हर शख्स ही, ज़्यादातर लोग दुनिया में मजलूम है, तो फिर ज़ालिम कौन है। तो यानी कहने का मतलब ये है कि जो बातें भी कुरान और मासूम ने बताई हैं, ठीक है, हम जब इस बात को महसूस करते हैं कि इसके डीपर मीनिंग भी हैं, ठीक है, यानी जैसे मैं जो आपको एक बात बताना चाह रहा था कि हम मादा और सूरत की बात करते हैं, यानी कि अगर आप देखें तो अगर मैं अपने बदन के बारे में या अपने बारे में बात करूँगा तो मैं अपने ज़ाहिरी उसको क्या कहूँगा कि ये मेरा क्या है, ये मेरा मादी पहलू है, ये मेरा मटेरियल सेल्फ है, जो जिसको मैं आईने में देखता हूँ, जिसको मैं सेंस कर सकता हूँ, टच कर सकता हूँ। अच्छा, आपने कभी इस बात को महसूस किया है कि ये जो मेरा मादी सेल्फ है, ये बजात खुद दो चीज़ों से मिलकर बनाए, इस बात को फील किया आपने, एक मैटर है और एक सूरत है, यानी फॉर्म एंड शेप, ठीक है, फॉर्म एंड शेप मैटर नहीं है, ठीक है, इस बात को नहीं महसूस करते ना, हम इस पूरे को एक समझते हैं। यानी जैसे उसकी मिसाल क्या है कि अगर कोई शख्स एक मुजस्मा बनाता है, स्कल्पटिंग कर रहा है, तो पहले वो उसको, उसने मिट्टी ले ली, वो मिट्टी क्या है, जितनी उसने उठा ली वो मादा है, वो मैटर है, और मादे के अंदर क्या खसूसियत होती है कि वो उस फॉर्म एंड शेप को एडॉप्ट या एब्जॉर्ब करने के काबिल होता है कि जो उस पर इम्पोज की जाए। ये मादे की एक डेफिनेशन है, ठीक है, वरना मैटर को हम आमतौर से कहते हैं जो कि क्या करता है, स्पेस, वॉल्यूम और वेट और ये सब रखता है, लेकिन मादे की जो असल खसूसियत है वो क्या है कि वो मुख्तलिफ फॉर्म एंड शेप लेने की सलाहियत रखता है कि जो उस पर सुपर इम्पोज की जाए। तो मैटर अलग चीज़ है, ठीक है, आपने एक प्लास्टिशाइन लिया, आपने मिट्टी ली, कुछ भी लिया, वो मैटर है, ठीक है, उसके बाद आप उसके ऊपर एक शक्ल सूरत और पूरी कैफियत उसके ऊपर इम्पोज करते हैं, वो अलग है। क्योंकि आप देखें, आप उसी शक्ल सूरत को कागज पे बना लीजिए, कोई फर्क नहीं है। यानी अगर मेरी तस्वीर खींच ली जाए, मेरे फोटोग्राफ लिया जाए, या मैं किसी स्क्रीन पर नजर आ रहा हूं, तो वहां लोगों को मेरा मादा नहीं मिल रहा है, लेकिन मेरी सूरत दिख रही है। ठीक है, ये दो अलग चीजें हैं जिसको हम रियलाइज नहीं करते। तो सूरत जो है वो इनफैक्ट क्या हुआ, तकरीबन नॉन मटेरियल है जो कि मैटर पर इम्पोज होती है। ठीक है, अच्छा, उसके बाद अगर आप मौजूदा साइंस पर आए, यानी साइंसी तहकीक जो एटॉमिक सारी थ्योरी है, तो एटॉमिक थ्योरी अब आपको ये बता रही है कि आप अगर मैटर को डिकम्पोज करते चले जाएं और एटम्स के लेवल पर आ जाएं और एटम को भी तोड़ दें, तो इन द एंड आपके पास तकरीबन कुछ भी नहीं बचता। सही है, यानी कि जितने भी फंडामेंटल पार्टिकल्स हैं कि जिनसे मिलकर मैटर बनता है, वो एक लिहाज से ख़त्म हो जाते हैं, तहलील हो जाते हैं, कन्वर्ट हो जाते हैं इनटू एनर्जी। यानी असल चीज़ जो है ना, वो मेनली एनर्जी है। तो यानी इस किस्म के जब आप पहुंच रहे हैं तहकीक तक, तो फिर मामला इतने सादा नहीं रहता ना। यानी हो सकता है कि जैसे उस वक्त लोगों की नज़र इतनी दूर तक नहीं जा रही हो, तो उन्होंने कहा ठीक है भाई, जैसे अभी बंदा जिंदा होता है वो होता है, ऐसे ही दोबारा उठ जाएगा और वो हो जाएगा, और वो जितना भी कौल कुरान है या कौल मासूम है, वो उसको उसी सेंस में ही ले रहे हैं। यानी आप इस बात पे गौर करते हैं कि आप अगर किसी भी कौल को सुनते हैं, तो आप उसे अपने फहम के मुताबिक समझते हैं। जो मिसाल मैंने पहले भी दी थी कि अगर एक फिजिसिस्ट है, उसकी उसके सामने जब आप वर्ड स्पेस एंड टाइम कहेंगे ना, वो बहुत डिफरेंट मीनिंग लेगा बनिस्बत एक आम आदमी के, या बनिस्बत उस शख्स के जो अंग्रेजी जबान में इन अल्फाज को इस्तेमाल कर रहा है। और अगर वो अपने फहम के मुताबिक आपको स्पेस एंड टाइम की डेफिनेशन बताएगा, तो आप परेशान हो जाएंगे। ठीक है, क्योंकि उस हवालों से हमने इस पहलू पर कभी गौर ही नहीं किया होता। तो अब ये है, और यानी कि ये एक ऐसा मौजू है कि जो क्या है कि यानी ये नहीं कोई दावा कर सकता कि हल कर लिया मैंने इस मसले को, या मैं इस प्रॉब्लम को सॉल्व कर चुका हूँ, ये नहीं है। लेकिन यहाँ पर एक बात ज़रूर है कि जो लोग ये दावा करें या ये एक पाबंदी लगाएं कि भाई जितना हमने समझ लिया यही सही है, तो ये बहुत ज़्यादती की बात है। ठीक है, या लोगों को मजबूर करेंगे, भाई इससे ज़्यादा आपको कुछ सोचने की ज़रूरत नहीं है, कोई फिक्र करने की ज़रूरत नहीं, ये ज़्यादती की बात, और ऐसा कोई कर भी नहीं सकता। ठीक, यानी ऐसा कोई कर भी नहीं सकता, क्योंकि पूरी इंसानी तारीख में इस किस्म की एफर्ट्स बहुत हुई हैं कि लोगों की सोच और फिक्र पे पाबंदी लगा दी जाए और उनकी सोच और फिक्र को मुकम्मल कंट्रोल कर लिया जाए, लेकिन ये चीज़ पॉसिबल होती नहीं है। और उसकी वजह क्या है, उसकी वजह यही है कि खुदा ने इंसान की अक्ल को आज़ाद पैदा किया है। ठीक है, जैसा मैंने आपको बताया, अक्ल पर खुदा ने कदगन नहीं लगाई है, अक्ल पर खुदा ने महदूदियत और पाबंदियाँ नहीं रखी हैं। ठीक है, और ये अक्ल ही है कि जो आपको हस्ती लामहदूद से कनेक्ट होने का बाकायदा जो डोमेन प्रोवाइड करती है, कि जिसने अपनी अक्ल को ज़िंदा कर लिया। यानी कुरान की नज़र में अक्ल व कल्ब एक ही चीज़ है, जिसने अपने अक्ल व कल्ब को ज़िंदा कर लिया, वो उसने अपने और खुदा के रिश्ते को न सिर्फ पहचान लिया बल्कि देख लिया। ठीक, तो ये अच्छा। और दूसरा जो मैं इस रिश्ते के बारे में आपसे बात कर रहा था कि ये रिश्ता जो हर इंसान के या हर मौजूद हर मखलूक का जो इनर मोस्ट सेल्फ है, जो उसकी ज़ाती हकीकत है, वहाँ पर ये रिश्ता और ये कनेक्शन और ये लिंक एग्जिस्ट करता है। ठीक, और क़यामत में जब लिकाल्लाह वाली बात की गई है, या क़यामत के दिन जब खुदा के मुशाहिदे की बात की गई है, तो क़यामत में पर्दे हटने के हवाले से जो ख़ास बात है वो यही कि जितने पर्दे ऊपर पड़े हुए हैं ना, कि जिनकी वजह से हम उस लिंक को देख नहीं पाते, उस ताल्लुक को देख नहीं पाते, वो सब हट जाएंगे। ठीक है, वो सब हट जाएंगे। तो अगर जिसने अपने आप को इस जिंदगी में कि जब अभी हम पर्दों में हैं और हमारे सामने रुकावटें हैं, लेकिन हमने उसको रियलाइज करते हुए अपने आप को खुदा से ताल्लुक़ के लिए प्रिपेयर किया या उस ताल्लुक़ को अपनी ज़िंदगी में सबसे ज़्यादा अहमियत दी, तो इंशाअल्लाह ऐसे अफराद जब वहाँ पर पहुँचेंगे और वो उस मरहले पर, तो उनके लिए बेइंतहा खुशी की बात होगी कि यानी कि असले हमने अपनी ज़िंदगी जो गुजारी वो असले हकीकत के मुताबिक गुजारी, हमने अपने आप को धोखे में नहीं रखा, फरेब में नहीं रखा। यानी कि वो तमाम की तमाम चीज़ें कि जो हमें दूसरी तरफ रास्ता दिखाने की कोशिश करती रहीं, इससे हटाने की कोशिश करती रहीं, हमने वो काम नहीं किया, ठीक है। और जिन्होंने उससे इन्हराफ किया, यानी अब यहाँ पर वही है ना, नबी और शैतान वाली जो बात है कि नबी की पूरी एफर्ट क्या है कि मैं और आप अपने उस लिंक को पहचानें और उसको एक्टिवेट और इन्वोक करें, ये नबी की मेहनत है। और शैतान और शैतान के लश्कर की मेहनत है कि मैं सारी ज़िंदगी नऊज़ुबिल्लाह उसकी तरफ देख भी ना पाऊँ, इसीलिए इतना ज़्यादा दुनिया और ये और मज़े और तफरी और ये सारी चीज़ें जो है ना, ये क्या है, क्योंकि शैतान के इल्म में ये बात है कि टाइम लिमिटेड है। तो ये ना, हम इन्फिनिट टाइम के साथ पैदा नहीं हुए हैं यहाँ पर, या यहाँ पर मौजूद नहीं है, टाइम लिमिटेड है। और इस थोड़े से अरसे में इसको घुमा ही रखो और यहाँ तक के फिर वो वक्त ख़त्म हो जाए और बस किस्सा तमाम, ठीक है। फिर मतलब रहमत खुदा ही बचाए तो बचाए, पर वरना बंदे ने तो अपना बेड़ा गर्क कर लिया, ठीक। तो अब यहाँ से जो आगे, जी मैंने आपके सवाल के जवाब दिए, ठीक। तो अब यहाँ से जो इमाम अलैहिस्सलाम फरमा रहे हैं कि इस बात बिला तशबीह, यानी किस बात का इस्बात, खुदा से मेरा एक लाइव कनेक्शन है, ठीक है। ये नहीं है कि खुदा और मैं अलग हैं, ऐसा नहीं है कि मैं और मेरा खालिक जो है ना हमारे दरमियान पर्दे और हिजाबात हायल हैं, ऐसा नहीं है कि मेरे और उसके दरमियान वॉइड्स और गैप्स एग्जिस्ट करते हैं जिनको कोई और मीडियम आके फिल करेगा, ठीक। ये बिल्कुल, ये तौहीद के अहम तरीन मतालब हैं। और सबसे ज़्यादा हैरानी की जो बात है ना, वो यही चीज़ है कि कोई भी शख्स जो नेचर से करीब होता है ना, यानी ऐसे अफराद के जो मिसाल के तौर पर आप देखेंगे कि जैसे बाज़ साइंटिस्ट ये बात भी कहते हैं, बाज़ पढ़े लिखे अफराद ये बात कहते हैं कि इंसानों को तबाह करने का सबसे अहम वसीला स्कूल है, स्कूलिंग है। क्यों? इसलिए कि स्कूलिंग में अगर आप गौर करें तो वहाँ पर जो है ना, वो आपकी फिक्र को ज़बरदस्ती पकड़ कर एक चैनल में डाल देते हैं। जो स्कूल की तालीम है, स्कूलिंग है, चाहे वो किसी किस्म की भी स्कूलिंग हो, ठीक है, उनका मुतालिबा क्या होता है कि जो हम तुम्हें बता रहे हैं और पढ़ा रहे हैं, दैट इज़ द एब्सोल्यूट ट्रुथ। यानी ये बच्चे के लिए वो एब्सोल्यूट ट्रुथ ही होता है, ठीक है, और इससे आगे पीछे तुमने कुछ नहीं सोचना है, तो यही है सब, हक यही है, सब कुछ यही है। तो वो जो एक उसके ऊपर वो सारी की सारी चीज़ें जो इम्पोज हो रही होती हैं, वो आप कह लें कि फ़िक्र को एक क़ैद खाने में मुक़य्यद कर देती हैं। ऐसे ही हमारे तकरीबन यानी कि बहुत सारी जगहों पर आप देखें कि हम लोग अगर 10-20 साल अपने रसूम और रिवाज में गुजार देते हैं एक मखसूस किस्म के, उसके बाद अगर आप उनसे कहें कि भाई ये चीज़ें सही नहीं है, साबित भी कर दें चीज़ें सही नहीं है, नहीं निकल सकते उससे, वो लौट फिर के घूम फिर के वहीं पहुंच जाएंगे, ठीक है। सारे हम पता हैं कि ये सब बातें गलत हैं, ये सब चीज़ें जो हैं सही नहीं हैं। जैसे मैं पहले मिसाल भी आपको दी थी कि बाबुल इल्म में, कि वहाँ पर मस्जिद ईसा अलैह सवाब भी, सोयम भी, अब सारे लोग जो है ना चंदे को छोड़ के वो भागे जा रहे हैं, जमात खड़ी हो गई है, अजान हो गई है और भागे जा रहे हैं, मस्जिद से बाहर जा रहे हैं। क्या हो गया भाई? वो फातिहा होना है, और फातिहा जो है ना वो मरहूम की वो दोनों वक्त मिलते ही होना चाहिए। अब बताएं आप, यानी ये सब आंखों देखे की बातें कि नमाज और नमाज जमात और ये सब चीज़ पीछे चली गई, और वो जिसके बारे में कोई ये क्वेश्चन भी नहीं करता कि भाई आप ये रस्म लेकर कहाँ से आए हो, دونوں وقت ملتے گی فاتحہ, ٹھیک ہے؟ تو یہ یہی حال ہے. اور یعنی کہ پورا جو شیطان کا سارا نظام ہے نا, وہ اسی کے گرد گھومتا ہے, ٹھیک ہے؟ اور میں جو بات آپ لوگوں سے بار بار کہہ رہا ہوں, ہو سکتا ہے آپ لوگوں کو میری بات اوفینسو لگے, لیکن انشاءاللہ انشاءاللہ یہ سچ ہے کہ دین کے اندر نا رسوم و قیود کی حدود نہیں پائی جاتی ہیں. آپ جتنا بھی دین کو اسٹڈی کر لیں, معصومین کی زندگیوں کو دیکھ لیں, قرآن پڑھ لیں, اس قسم کے کسٹمز ٹریڈیشنز کہ یہ کرو وہ کرو, اس دن یوں ہونا چاہیے, اس دن فلاں تقریب ہونا چاہیے, یہ سب کچھ بھی نہیں ہے, کچھ بھی نہیں ہے, ایگزسٹ ہی نہیں کرتا سرے سے, ٹھیک ہے؟ یعنی کہ جس چیز کی ہمارے پاس ایک تاکید ہے وہ صرف یوم عاشور ہے, یعنی یوم عاشور یا 10 دن محرم کے, ٹھیک ہے؟ جس کو باقاعدہ آپ کے جس کے لیے باقاعدہ آپ کو اپنے احوال میں تبدیلی لانا چاہیے, اپنے حال اور اپنے روٹین کو بدلنا چاہیے. یعنی جیسے علامہ طباطبائی کا بھی یہی تھا کہ وہ سال میں 364 دن کام کرتے تھے, تقریباً 14 گھنٹے. یعنی جو بھی ان کا درس و تدریس, اور ظاہر ہے آپ سمجھتے ہی ہیں کہ اگر انہیں, انہوں نے ویسے تو بہت سارے رسائل اور کتابیں لکھی ہیں, لیکن اگر آپ میزان کو ہی دیکھ لیں, 20 جلدیں اور تقریباً 500 pages پر جلد, تو وہ لکھنا ہی کتنا مشکل کام ہے. اور جس کے, اور اگر کسی بھی انسان کو یہ تجربہ ہے کہ آپ اگر کسی بھی علمی موضوع پہ لکھتے ہیں نا, یعنی کہ میں اگر فار ایگزامپل اپنی ٹیکنیکل رائٹنگ کرتا ہوں, یا میں نے قرآن کی تفسیر لکھنے کی کوشش کی, آپ یقین کریں گے 50 مرتبہ اس ٹیکسٹ کو ریوائز کرنے کے بعد بھی یا تو کوئی نئی بات سمجھ میں آ رہی ہوتی ہے یا تشفی نہیں ہو رہی ہوتی. میں بالکل لٹرل کہہ رہا ہوں اسے, 50 مرتبہ. تو میزان جیسی تفسیر لکھنے کے لیے کتنا, جس کو آیت اللہ خوئی نے بھی ایک بات یہ کہی تھی کہ اس شخص نے نا اپنے کو فدا کر دیا, فنا کر دیا. اور مجھے بعض اوقات بہت اچھا لگا کہ آیت اللہ جوادی عاملی نے بھی جب, یعنی اپنی اس کے درس قرآن جو ان کا 40 سال تک تفسیری دروس چلیں, تو اس کے آخر میں اینڈ میں انہوں نے علامہ طباطبائی کو بہت اسپیشل کمپلیمنٹس دیے ہیں اس کے اینڈ میں. اور ایک جملہ انہوں نے کہا ہے کہ خدا, یعنی علامہ طباطبائی کو مہمان قرآن کرے, کہ انہوں نے واقعاً ایسی خدمت انجام دی ہے قرآن کی, ٹھیک؟ تو یہ جو سارے کے سارے مسائل ہیں نا, کہ اس کا نقصان کیا ہوتا ہے؟ اس کا نقصان یہ ہوتا ہے کہ وہ جو میرے اور آپ کے اندر جو جہاں پر خدا موجود ہے, میں اس جگہ پر جو ہے نا وہ پردے بیچ میں پڑتے چلے جاتے ہیں. اور جیسا میں نے آپ سے ایک بات بار بار کہی ہے نا کہ یہ اپرچونیٹی ان لمیٹڈ ٹائم کے لیے ایگزسٹ نہیں کرتی ہے. یعنی ایک وقت ایسا آتا ہے کہ جب انسان کو چیزیں سمجھ میں آ رہی ہوتی ہیں, دکھ رہی ہوتی ہیں, لیکن ہاتھ پیر پیرالائزڈ ہو جاتے ہیں. یعنی جو میرے نفس کے ہاتھ اور پیر ہیں نا, ان میں قوت عمل باقی نہیں رہتی. جیسے آپ دیکھیں, ہم خود اپنے آپ کو دیکھتے ہیں کہ اب ہم جس ایج میں پہنچ رہے ہیں, تو اب ہمارے لیے یہ اتنا پاسبل نہیں ہے کہ ہم نوجوانوں کے طریقے سے بالکل اپنی عادتیں بدل لیں, اپنے طریقے بدل لیں, اپنے رستے روش چینج کر لیں. یہ پاسبل نہیں ہے کہ جو جوانی میں ہو سکتا تھا, ٹھیک ہے؟ تو بس وہ شیطان یہی چاہتا ہے کہ بندہ 50-60 سال کے سن تک پہنچ جائے ایسی قسم کی حرکتوں کے ساتھ, اور اس کو مطلب کسی نہ کسی کانٹیکسٹ میں یا پری ٹیکسٹ پہ گھماتے رہو. اور سب سے زیادہ کامیاب ترکیب کیا ہوتی ہے کہ دین کے نام پہ گھماؤ, کہ تاکہ اسے کوئی بات اب نارمل بھی فیل نہ ہو, یہ بھی فیل نہ ہو کہ جناب میں کسی غلط رستے پہ چل رہا ہوں یا میرا کام گڑبڑ ہو رہا ہے, اور وہ اس حقیقت سے کہ جو خود اس کے اپنے اندر ہے اس سے دور ہوتا چلا جائے. اور پھر ایک وقت جب آپ اس کو بتائیں, وہ پوچھے خدا کہاں ہے, اور آپ کہیں خدا تمہارے اندر ہے, تمہارے کنہ وجود میں ہے, تمہاری ذات کی گہرائیوں میں, تو وہ کہے آپ کیا دیوانے پن کی باتیں کر رہے ہیں, ٹھیک؟ تو یہ جو امام علیہ السلام نے فرمایا کہ اس بات بلا تشبیح, یعنی خدا سے لنک ہے اور ایکٹیو لنک ہے, لائیو لنک ہے, اس میں کوئی انکار نہیں ہے, اس کی نفی نہیں ہے, اس کو آپ ڈینائی نہیں کر سکتے, لیکن اس کو آپ کوئی شکل صورت نہیں دے سکتے. ٹھیک ہے, یعنی جیسے میں آپ سے کہوں کہ اگر آپ خود وہی عقل والی بات پہ غور کریں کہ آپ کے ذہن میں جب کوئی بھی آئیڈیا اوریجنیٹ ہوتا ہے, یعنی بالکل آپ کے گہرائی میں, کیا اس کی کوئی شیپ یا فارم یا لفظ ہوتے ہیں اس کے ساتھ؟ آپ غور کریں اگر اتنا اندر اپنے میں جا سکتے ہیں تو. یہ ایک چیز جو اوریجنیٹ ہوتی ہے ایک آئیڈیا, اس کی فارم اینڈ شیپ بعد میں آتی ہے, آپ کے تفکر میں آتی ہے, اور پھر وہ جو فارم اینڈ شیپ بنتی ہے نا, پھر اس کے بعد آپ کی قوت خیال اس کو الفاظ دیتی ہے. ٹھیک ہے, یعنی اگر مثال کے طور پر آپ نے کسی اچھی چیز کو دیکھا اور آپ کے اندر ایک اس کے بارے میں بہت خوشی والی, سرور والی کیفیت پیدا ہوئی, یہ سرور جو ہے نا اس کی کوئی فارم نہیں ہے, کوئی شیپ نہیں ہے, اس کا کوئی لفظ نہیں ہے, اس کا کوئی رنگ و آہنگ نہیں ہے, ٹھیک, لیکن اس آپ کی ذات کی گہرائیوں سے جب یہ چیز اٹھتی ہے, اوپر آتی ہے, تو آپ کو یہ سمجھ میں آنا شروع ہوتا ہے کہ اچھا بھائی یہ جو خوشی ہے نا اس میں یہ 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 باتیں ہوتی ہیں. پھر اس سے آگے آپ نکلتے ہیں تو آپ کی سوچ تک وہ چیز وہاں سے نکل کر آتی ہے, یعنی تنزل کرتی ہے, تو پھر الفاظ آتے ہیں, اور پھر جب وہ چیز خیال سے تنزل کر کے بدن میں آتی ہے تو پھر جیسچرز اور ایکسپریشنز آتے ہیں. ٹھیک ہے, تو آپ ایٹ لیسٹ 4 or 5 لیولس پہ ایگزسٹ کرتے ہیں, اور جہاں پر آپ کے وجود کی اصل ہے اور گہرائی ہے اور کن ہے اور اوریجن ہے, وہاں پر آپ غور کریں کہ وہاں پر کوئی بھی فارم, شیپ, ورڈز, آواز, صدا ایگزسٹ نہیں کرتی ہے. ٹھیک ہے, اسی لیے جو میڈیٹیشن کا جو کنسیپٹ ہے نا, یعنی جو جیسے ہندو اور بدھسٹ اور ان سب میں اور کرسچنز میں بھی, ہر جگہ مسلمانوں میں بھی ہے مراقبہ, تو اس کا بیسک پرپس کیا ہے کہ تاکہ وہ تمام کی تمام چیزیں کہ جو انسان کو ڈسٹرب کرتی ہیں, یعنی انسان کا بدن, انسان کی قوت خیال, انسان کی قوت فکری, انسان کے جذبات, احساسات, ان میں سے کوئی چیز بھی ایکٹیویٹ نہ ہونے پائے, یہ سب کے سب خاموش ہو جائیں تاکہ میں اس جگہ تک پہنچ سکوں جو ان سب کے اندر. یہ بیسک پرپز ہوتا ہے مراقبے یا میڈیٹیشن کا اگر کسی کو, اور دین نے ہم کو اس مراقبے کے نام پر جو بہترین چیز دی ہے وہ کیا دی ہے؟ نماز. کہ آپ اگر غور کریں نماز کہاں سے آپ شروع کرتے ہیں, جب آپ سب سے پہلے نماز شروع کرتے ہیں قبلہ رخ ہونا, اور جب آپ قبلہ رخ کھڑے ہوتے ہیں تو آپ کا بنیادی نیت کیا ہوتی ہے کہ میں نے ہر ایک سے سوائے خدا کے اپنے تعلق کو انقطاع کر لیا, کٹ آف کر لیا, اور میں صرف اور صرف وجہ الہی پر قائم. نماز یہاں سے شروع ہوتی ہے. ٹھیک ہے, اور جو حضرت ابراہیم علیہ السلام کا جملہ ہے جو کہا گیا ہے کہ اس سے پہلے آپ پڑھیں, انی وجہت وجہی للذی فطر السماوات, تو یہ مراقبہ خدا نے کم از کم ہمیں 5 ٹائم دیا ہے دن میں, کہ اگر ہم اس کی حقیقت کے ساتھ اس نماز کو اس کی اصلیت کے ساتھ ادا کریں تو انشاءاللہ پھر یہ نماز آپ کو انیبل کر دے گی. کس بات کے لیے؟ کہ آپ اس جگہ کو ٹچ کریں گے اپنی ذات میں, وہ ایکٹیو ہوگی, مطلب خدا کے روبرو ہونے. ایسے ہی آپ دیکھیں, آپ جتنی بھی عبادتیں, جتنی بھی عبادات ہیں, آپ اس میں غور کریں انقطاع ہے یا نہیں ہے, ہر عبادت کی روح کٹ آف ہے یا نہیں ہے. روزہ آپ کو حلال نعمتوں اور لذتوں سے کٹ آف کراتا ہے. جو انفاقی عبادات ہیں, خمس و زکوٰۃ و جہاد, یہ انفاقی عبادات ہیں جس میں آپ جان و مال خرچ کرتے ہیں, کٹ آف ہے, یعنی اپنی جان اور اپنی مال کی محبت سے انقطاع ہے. ٹھیک, اسی طریقے سے آپ حج کو لیں, حج کے اندر خدا نے کس طریقے سے سارا رکھا ہے کہ جتنے بھی تم بڑے باعزت ہو, جتنے بھی بڑے ہو, چلو بال کٹواؤ, سر منڈواؤ, سارے اپنے قیمتی قیمتی کپڑے اتارو, یہ لٹھے کا احرام پہنو اور دوڑ لگاؤ, सारी इज्जत विज्जत सब दरी की दरी रह गई, है या नहीं? यानी कि वो जितना भी खुद पसंदी और तकबर और ये वो सब है ना, सब हवा। तो आप देख रहे हैं हर इबादत क्या है, इनकता है, कट ऑफ है। अगर इबादत को उसकी रूह के साथ अंजाम दिया जाए तो हर इबादत आपको गैर खुदा से दूर करके और खुदा की तरफ ले जा रही है। और यानी कि क्या होगा कि जब आप इंशाअल्लाह ये सारे जो फॉल्स कनेक्शन हैं इनको कट ऑफ कर देंगे तो जो ट्रू कनेक्शन है वो ऊपर उठ के आ जाएगा, वो अपने आप को दिखा देगा, वो अपनी हैसियत आपको आश्कार करा देगा। ठीक, तो ये बात हुई किसकी, इस बात खुदा की, इस बात इलाही, जो इमाम अलैहिस्सलाम ने फरमाया। इस बात है, नफी नहीं है, इस बात का इनकार नहीं है कि यानी इनका ये इनकार गलत है कि खुदा और हमारे दरमियान ताल्लुक नहीं है या कोई गैप है। और बल्कि दुआए कुमैल का जो जुमला जिस पर हम बात कर भी चुके हैं कि जब इमाम अली अलैहिस्सलाम ने वो फरमाया कि जहन्नम के अंदर भी कि अगर तू मुझे जहन्नम के पर्दों में कैद कर देगा तो मैं वहाँ भी अहले जहन्नम को पुकार कर बताऊँगा कि मैं तुझसे मोहब्बत करता था, है ना ये जुमले? तो इसका क्या मतलब है? इसका मतलब ये है कि खुदा और बंदे का और इंसान का ताल्लुक कितना फंडामेंटल और कितना ओरिजिनल है कि जिसे जहन्नम भी नहीं ख़त्म कर सकता। ठीक है, कोई चीज़ नहीं ख़त्म कर सकती, वो इतना ओरिजिनल और फंडामेंटल लिंक है। लेकिन जो शैतान ने सारा का सारा काम किया वो क्या किया कि एक से एक बढ़कर सवांग रचाया, एक से एक बढ़कर ढोंग खड़े किए कि हम सब कुछ कर लें उस तरफ ना देखें। ठीक है, सब कुछ कर लें लेकिन उस जानिब ना देखें, उसको कबूल ना करें। और यानी कि जो लोग वाकयन दीन को उसकी सच्चाई के साथ कबूल करते हैं, मैंने कुछ लोगों को यानी आम लोगों को सुना है ये इस तरीके से गुफ्तगू करते हुए कि मुझे सबसे ज़्यादा फैसिनेट जो है ना वो खुदा करता है, यानी खुदा के साथ और खुदा का ताल्लुक और खुदा की सिफात, कि इंसान वाकई बहुत बहुत ज़्यादा फैसिनेट होता है। यानी कि एक बात आप सोचें कि कितनी अजीब बात है कि हम इस तरफ हमारा दिल नहीं चाहता या हमारी तवज्जो नहीं होती या हमारा शौक नहीं होता कि हम उससे मुलाकात करें जिसने मुझे पैदा किया। अजीब बात नहीं है, अजीब बात नहीं है। यानी अगर इंसान मिसाल के तौर पर अपने पेरेंट्स से दूर हो जाए तो एक दिल तड़पता है ना कि वालिदैन हैं अब बूढ़े हो गए हैं या वो हैं अब, मतलब ठीक है खिदमत एक अलग बात है लेकिन वैसे भी दिल में एक तड़प होती है ना कि भाई इतने दिनों से मुलाकात नहीं हुई। तो अभी कोई तड़प ही नहीं होती कि मैं जब से पैदा हूँ अब तक मेरी अपने खालिक से मुलाकात नहीं हुई, अब तक मैंने उसको देखा नहीं, अब तक हमारे दरमियान कोई बातचीत नहीं हुई, इसकी मुझे कोई तकलीफ ही नहीं होती। तो अगर आप मंतिके दीनी में जाएंगे ना तो उसके लिहाज से वी आर लीडिंग एन अननेचुरल लाइफ, हम एक गैर फितरी जिंदगी गुजार रहे हैं कि जिसके तमाम के तमाम पहलू जो है ना वो तकाजाए फितरत और अकल के मुनाफी हैं। यानी फितरत और अकल जिन जिन चीजों के बारे में डिमांड करती है ना ये होना चाहिए जिंदगी में, ये होना चाहिए, हमारे पास उस सबको उल्टा है। ठीक, तो ये हुई बात इस बात की। अच्छा, इसमें अब इस बात के अंदर जो यहाँ पर आयतुल्लाह जवादी अमली जो एक बात बयान करते हैं कि इसमें एक कैच और है जो जिसको क्लैरिफाई रखना ज़रूरी है, और वो वही है जो मैंने शुरू में आपसे बयान किया था कि अगर खुदा से हमारा ताल्लुक है तो क्या ये किसी किस्म का हुलूल है या मिक्सिंग है या क्या है? ठीक है, یعنی خدا اگر مجھ سے تعلق رکھتا ہے میرے قلب سے، میری عقل سے، میری ذات کی گہرائی سے، میرے وجود کی اصالت سے، خدا کا وہاں پر ایک ان بریکیبل لنک ہے. تو وہ لنک کیسے قائم ہوا ہے؟ کیا وہ کوئی ترکیب ہے؟ یعنی جیسے آپ ایک پانی ہے اس میں شکر اور شربت ملا دیتے ہیں تو ایک چیز بن جاتی ہے، کیا وہ لائک اے مکسچر ہے یا وہ کیا ہے؟ تو یہاں پر ایک ایسا مسئلہ آتا ہے کہ جس کے بارے میں ہمیں کس بات کو قبول کرنا پڑے گا، وی ڈو ناٹ نو، اس چیز کو ہم نہیں جانتے. یعنی جیسے اس کی مثال کیا ہے کہ میرے بدن میں روح کا کیا تعلق ہے، ٹھیک ہے، وی ڈو ناٹ نو. اور جب روح بدن سے جدا ہوتی ہے اور بدن مر جاتا ہے تو کیا چیز جدا ہوتی ہے، کون سی چیز ہے جو الگ ہو جاتی ہے، اور وہ کون سی چیز اس میں ایک وقت میں داخل ہوئی تھی میری پیدائش سے پہلے. پیدائش سے پہلے انسان زندہ ہوتا ہے نا، شکم مادر میں. وہ کون سی چیز ہے جو اس میں داخل ہوئی تھی، وہ کون سی چیز ہے جس کو خدا نے کہا تھا وہ نفخت فیہ من روحی. نفخت فیہ من روحی کا ظاہری مطلب تو پھونکنا ہے، نفخہ کا ظاہری مطلب تو پھونکنا ہے، تو یہ خدا نے پھونکا ہے. اچھا دیکھیں، اب یہاں بھی میں آپ کو جو ہے نا ایک وہی مثال دوں آپ کی جو بات ہے کہ حضرت عیسیٰ علیہ السلام کے لیے بھی ہے نا کہ وہ مٹی سے پرندے کی مورت بناتے تھے اور اس میں پھونک مارتے تھے، فَيَكُونُ طَيْرًا بِإِذْنِ، ٹھیک ہے، ان کی پھونک ظاہری پھونک تھی، صحیح، لیکن کیا خدا نے بھی ایسے پھونکا ہے؟ تو اب یہ چیزیں نا بہت ایک عجیب اس کے معیار آتے ہیں. یعنی کہ ٹھیک ہے، آپ کہیں کہ یہ جو حضرت عیسیٰ نے ایک مثال دکھائی ہے کہ اگر کسی کو پرند مورت بنائی مٹی کی اور اس پہ کچھ پڑھا یا پھونکا اور وہ زندہ ہو گیا تو کیا قیامت میں یہی ہو رہا ہوگا؟ ٹھیک ہے، کوئی پھونک رہا ہوگا یا کچھ کر رہا ہوگا، یا خدا نے جب زندہ کیا انسان کے وجود کو، پیکر کو، جو نطفہ ہوتے ہوتے جو ایک انسان کا پیکر بن جاتا ہے، اس کے اندر جو روح پھونکی گئی ہے، تو وہ کیا پھونکنے کا مطلب کیا ہے، ٹھیک ہے، وہ کنیکشن کیا ہے؟ اور پھونکنے سے تو مطلب کچھ ہوتا نہیں ہے نا، پھونکنے سے زندگی آنا تو کوئی سمجھ میں آنے والی بات نہیں ہے. یعنی پھونکنے کا مطلب تو یہی ہے نا کہ آپ نے ایک مردہ کے اندر زندہ والی صفات ڈال دی، یہی مطلب ہے نا پھونکنے کا. تبھی تو وہ زندہ، وہ پھونک مارنے سے کیا ہوتا ہے، ٹھیک. تو اب آپ سمجھ رہے ہیں کہ یہ تمام کی تمام باتیں جو ہے نا، یہ اتنی سمپل نہیں ہے جتنا ہم اس کو بنا لیتے ہیں کہ اب یہ کیسے ہوتا ہے، یعنی وہ نفخہ کیا ہے کہ جس کے اندر روح حیات ہے، اور وہ مٹی کی مورت سے کیسے کنیکٹ ہو جاتا ہے، ٹھیک ہے، اس کو زندہ کیسے کر دیتا ہے، اس کے اندر زندہ والی صفات کیسے پیدا کر دیتا ہے، کیا یہ ترکیب ہے؟ ظاہراً کوئی ترکیب نہیں، مطلب کوئی چیز نہ ایڈ ہو رہی ہے نہ مکس ہو رہی ہے، ٹھیک. تو اب یہاں پر جو ایک بات بیان فرماتے ہیں کہ یہ والی جو ایک گڑبڑ ہے نا، یہ بھی لوگ کرتے ہیں. کس چیز کی گڑبڑ؟ کہ خدا اور انسان کے تعلق کی جب ہم بات کرتے ہیں تو اس کو کیا سمجھنا شروع کر دیتے ہیں، لائک سم مکسنگ، کہ جس طریقے سے کہ دو چیزیں، یعنی آپ کہہ لیں ایک کثیف چیز ہے، ایک ڈینس ہے، اور ایک بالکل لطیف چیز ہے، وہ آپس میں ایک دوسرے سے کنیکٹ ہو گئے. نہیں، یہاں پر اگر ہم اس بات کو قبول کر رہے ہیں کہ خدا سے ہمارا تعلق ہے، تو یہ تعلق مخلوقات کے درمیان پائے جانے والے کسی تعلق سے شباہت نہیں رکھتا. ٹھیک، بات سمجھ میں آئی؟ یہ بات کیا ہوئی؟ امام رضا علیہ السلام کے قول کے مطابق اثبات بلا تشبیہ. جو آپ فرما رہے ہیں کہ یعنی جو حق ہے، جو اصل رستہ ہے توحید کو طے کرنے کا، وہ نہ نفی ہے نہ تشبیہ ہے، بلکہ اثبات بلا تشبیہ. تو یہ بات انشاءاللہ انشاءاللہ کلیئر ہوئی. कि इस बात बिला तशबीह का माना क्या है। अच्छा, इसमें फिर ये एक रिवायत, एक दो मैं इसको पढ़ देता हूँ, अगर हम पहले बात कर भी चुके हैं तो कोई हर्ज नहीं है, क्योंकि तौहीदी मारिफ तो बहरहाल बहुत ज़्यादा तकरार का तकाजा करते हैं। ये एक हदीस है, हज़रत अब्दुल अज़ीम हसनी, इनका नाम आपने सुना होगा ना, नहीं सुना, ईरान की ज़ियारत को नहीं गया। अब्दुल अज़ीम हसनी तेहरान में इनका वो है मज़ार है, दरगाह है अब्दुल अज़ीम या शाह अब्दुल अज़ीम कहलाते हैं, हाँ तेहरान में, ठीक है। और ये आई थिंक इमाम इन्हें नवे जो दसवें इमाम के वो थे, कज़िन थे। तो ये और इनकी बड़ी मतलब वो फजीलत है, और ये बहुत इन्हें आला मेयार के इंसान थे। तो इन्होंने इमाम जवाद अलैहिस्सलाम से भी जाके काफ़ी इनके बयानात हैं, और फिर ये दसवें इमाम से है, ये तौहीद शेख सदूक में ये रवायत मौजूद है कि दसवें इमाम इमाम अली नकी अलैहिस्सलाम के पास जाकर वो कहते हैं कि मैं अपना दीन, यानी दीन से मुराद यहाँ क्या है बताएं, दीन से मुराद मैं अपना दीन आपके सामने पेश करता हूँ। दीन से मुराद क्या है, क्या होना चाहिए, जो मेरा ईमान है, जो मेरा यकीन, ठीक है। तो दीन से हमेशा मुराद वो होती है मेनली, मैं अपना दीन आपकी खिदमत में पेश करता हूँ और आप इसकी तस्दीक करके मुझे बताएं कि क्या मेरा दीन रज़ाए खुदा के मुताबिक है या नहीं है। अब इन जुमलों में देखें हकीकी ईमान जो है ना, हम वही मैं बात कहता हूँ ना, हम ये वाली रिवायतें क्यों नहीं पढ़ते, तो हदीसें हैं, ये सब क्यों नहीं नजर आती कि मैं अपना दीन आपकी खिदमत में रखता हूं सामने खुदा की अगर रजा के मुताबिक हो। क्योंकि इमाम कौन है, इमाम वो है जो मशीयत इलाही का ज़र्फ है, इमाम वो है कि जो कामिल तरीन जलवाए इलाही है, ठीक है। लेकिन आप इमाम को खुदा से थोड़ी रिप्लेस कर सकते, ये नहीं कह रहे आपकी मर्जी के मुताबिक हो, ठीक है, ये नहीं कह रहे कि आपकी मर्जी के मुताबिक हो। अगर रजाए खुदा के मुताबिक हो तो यानी कि आप दुआ करें या मेरे लिए चाहें कि मैं फिर उस पर हमेशा साबित और बाकी रहूं, ठीक, कि मैं उसको आपके सामने पेश करता हूं, आप मुझे बताइए कि जो मेरा यकीन और ईमान और अकीदा है दुरुस्त है, यानी खुदा की मर्ज़ी के मुताबिक है या नहीं, और अगर है तो फिर आप दुआ करें मेरे लिए कि मैं इस पर बाकी और साबित रहूँ, इससे न मुनहरिफ ना हूँ। तो इमाम ने फरमाया जी बिस्मिल्लाह फरमाइए, उन्होंने कहा इन्नी अकूलो, कि मैं ये कहता हूँ इन्नल्लाह तबारक व तआला वाहिदुन लैसा कमिस्लिही शय, ये आयत कुरान है, कि मैं ये कहता हूँ कि बेशक अल्लाह तबारक व ताला वाहिद है और उसके मिसल कोई शय नहीं, यानी वही नफी है तशबीह के, तशबीह की नफी है ना कि खुदा से ताल्लुक की नफी है, ठीक है, उसके मिसल कोई शय नहीं है। खारिजुन अनिल हद्दैन, हद्द अल इब्ताल व हद्द तशबीह, खुदा दोनों हदों से बाहर है, इन्हें दोनों लिमिटेशंस या बाउंड्रीज खुदा पर अप्लाई नहीं होती। कौन सी बाउंड्री अप्लाई नहीं होती, हद इब्ताल, यानी इब्ताल यानी बातिल कर देना, ठीक है। हद इब्ताल का मतलब क्या, कि खुदा के बारे में हम इस तरीके से कायल हो जाएं कि हमारे और खुदा के दरमियान ताल्लुक एग्जिस्ट नहीं करता, गोया के बातिल है। और हद तशबीह, यानी एक तरफ एक हद ये है इब्ताल की और एक हद तशबीह की है, तो खुदा इन दोनों से बाहर है, यानी ना तशबीह वाली बात है कि ना सिफात खुदा के ज़रिए से, कि अगर सिफात खुदा में समीउ व बसीर व लतीफ़ व खबीर है तो हम ये समझना शुरू कर दें कि खुदा भी वैसा ही समीउ व बसीर है जैसे इंसान होते हैं, ठीक है, ये तशबीह को ख़त्म करना है। और जो इब्ताल है वो वही के यानी कि खुदा हमसे इतना दूर है कि खुदा और हमारा ताल्लुक ही कोई एग्जिस्ट नहीं करता, खुदा इन दोनों हदों से बाहर है। وَإِنَّهُ لَيْسَ بِجِسْمٍ وَلَا صُورَةٍ وَلَا عَرَزٍ وَلَا جَوْهَرٍ. اب یہ تمام کے تمام جو ٹرمز ہیں نا, یہ حکمت اسلامی کی ٹرمز ہیں. انہیں حکمت اسلامی کا مطلب میں یہ نہیں کہہ رہا کہ انہوں نے حکمت اسلامی سے لیا ہے, بلکہ مسلمان حکما نے ان ٹرمز کو ان جگہوں سے اخذ کیا. ٹھیک ہے, کہ اور یہی اسی بات کا رونا جو ہے نا وہ ہے کہ جو بھی حکمت و عرفان اسلامی ہے کہ جس کو لوگ پتہ نہیں یونان اور کہاں کہاں لے جا رہے ہوتے ہیں, اس ایسی قطن کوئی بات نہیں ہے. یعنی حکمتیں اور حکمت اور عرفان کی بنیاد نمبر ون قرآن ہے, اور نمبر ٹو موسٹ پرومیننٹلی کلام اہل بیت علیہ السلام. کہ خدا جو ہے نہ وہ جسم ہے نہ صورت ہے. ابھی میں نے آپ کو فرق بتایا نا اس کا, ٹھیک ہے, حالانکہ ہم اس کا فرق نہیں سمجھتے کہ جسم و صورت دو الگ الگ چیزیں ہوتی ہیں. ٹھیک ہے, خدا نہ جسم ہے نہ صورت ہے, نہ عرض ہے نہ جوہر ہے. اور یہ بالکل وہی جو حکمت مطالعہ ہے ملا صدرہ کی, اس میں انہوں نے یہی ساری گفتگو کی ہے. عرض کا مطلب کیا ہوتا ہے؟ کہ عرض کا مطلب آپ آسان الفاظ میں یہ سمجھ لیں کہ جیسے ایک چیز کا دوسرے پر سپر امپوز ہونا. یعنی کہ آپ دیکھیں, آپ کے سامنے یہ ٹیبل ہے, ٹھیک ہے, میں اس ٹیبل کو آپ سے کہوں یہ ٹیبل کیا ہے, کس کی بنی ہوئی ہے, آپ کیا جواب دیں گے؟ فار ایگزامپل یہ پلاسٹک ہے, ٹھیک ہے, یہ پلاسٹک کی بنی ہوئی ہے. یہ ٹیبل کیسی ہے؟ یہ اسکوائر ہے, ٹھیک ہے, اس ٹیبل کا ویٹ کتنا ہے, باقی ساری چیزیں کیا ہیں. اب میں آپ سے پوچھوں کہ اس ٹیبل کا کلر کیا ہے, آپ کہیں وائٹ ہے یا گرے ہے. ٹھیک ہے, اب سوال یہ ہے کہ یہ جو وائٹ یا گرے کلر ہے, کیا یہ ٹیبل کی اپنی کریکٹرسٹک ہے؟ کیا یہ ٹیبل کی ذاتی خصوصیت ہے؟ جیسے فار ایگزامپل اس کا پلاسٹک ہونا ایک اس کی ذاتی خصوصیت ہے, ٹھیک ہے, یا آپ اس کو بھی ہٹا سکتے ہیں لیکن ایک ذاتی خصوصیت ہے. لیکن آپ جب بھی چاہیں تو اس کو اوپر کالا رنگ پھیر دیں سفید پہ, ٹھیک. تو اس قسم کی جو صفات ہوتی ہیں کہ جو سپر امپوز ہوتی ہیں آن سم تھنگ ایگزسٹنگ بیفور, یہ آراز ہے, یہ آراز ہے, ٹھیک ہے. یعنی جیسے آپ ایک پھول لیتے ہیں کہ پھول کے حوالے سے جو اس کی اصل خوبی ہے, یعنی کہ جیسے اگر آپ پھول کو ختم بھی کر دیتے ہیں, ٹھیک ہے, تو اس میں کیا بچ جاتا ہے؟ اس کی خوشبو بچ جاتی ہے نا. جیسے اس کا عطر نکالا جاتا ہے, پھولوں سے جو عطر نکالا جاتا ہے تو کہاں عطر اور کہاں پھول آپ دیکھیں, لیکن اس عطر کے اندر جو خوشبو آ رہی ہے وہ کہاں سے آ رہی ہے؟ وہ اس سے خود نہیں آ رہی, وہ اس پھول سے آ رہی ہے. تو اس کو ہم کیا کہیں گے کہ اس پھول کا جو اصل ایسنس آف ایگزسٹنس ہے وہ اس کی خوشبو ہے. کہ اس میں سے آپ اس کی پیٹلز نکال دیں, اس کی شیپ نکال دیں, اس کی رنگ نکال دیں, ہر چیز نکال دیں, یعنی وہ تمام آراز تھے جو اس پر سپر امپوز ہو رہے تھے. لیکن آپ تمام کی تمام چیزوں کو نکال دیں اور پھر بھی, یعنی کہ اس کا ظاہری وجود کلن ختم ہو جائے, پھر بھی کیا بچ رہا ہے؟ اس کی خوشبو. تو اٹ از سم تھنگ جو کہ کلوزر ٹو دا ایگزامپل آف جوہر ایسنس. تو نہ خدا عرض ہے کہ اس پر چیزیں آ کے سپر امپوز ہوتی ہیں جن کے ذریعے سے اس کی پرسنالٹی بن رہی ہے. کہ آپ جب یہ نہیں کہ اس پر یہ وائٹ کلر سپر امپوز ہو گیا تو آپ نے کہا یہ وائٹ ٹیبل ہے. اگر اس پر مثال کے طور پر وڈ ہونا سپر امپوز ہو گیا تو آپ نے کہا آپ کہ نہیں یہ پلاسٹک کی ٹیبل نہیں ہے, یہ وڈن ٹیبل ہے. ٹھیک ہے, تو یہ جو آراز اس پر آ رہے ہیں, سارے جو چیزیں اس پر اپلائی اور سپر امپوز ہو رہی ہیں, اس کی وجہ سے اس کی شخصیت بدلتی جا رہی ہے. ٹھیک, تو خدا نہ عرض ہے کہ اس پر چیزیں سپر امپوز ہوتی ہیں, چیزیں اس پر وارد ہوتی ہیں جس کی وجہ سے اس کی صفات ڈیفائن ہو, اور نہ ایون خدا کا کوئی جوہر ہے کہ جو ہر وجود اور ہر مخلوق کا ہوتا ہے, بلکہ خدا اس سے بھی بالا تر ہے کہ اس کو ان تمام چیزوں کے دائرے میں بھی لایا جائے. ٹھیک ہے, خدا کا جوہر وجود نہیں ہے. تو یہ فرمایا کہ انہ لیس بجسم ولا صورت ولا عرض ولا جوہر. آپ کہہ سکتے ہیں لیکن ہر چیز کا ایک ایسنس ہے جو اس کا اصل وجود, اصل وجود آپ اس بات کو کہہ سکتے ہیں. آپ نہیں, آپ یہ بات کہہ سکتے ہیں کہ یہ جو جوہر ہے یہ کسی نے خلق کیا ہے یا جوہر کسی نے عطا کیا ہے, لیکن جوہر ایک ایسی ایگزسٹنس ہے جیسے انسان کی جو چیز باقی رہتی ہے وہ اس کا جوہر باقی رہے گا, یعنی آپ کا نفس. یعنی جو آپ کا نفس ہے نا, آپ بدن ہٹا دیں, خیال ہٹا دیں, جذبات ہٹا دیں, فکر سب ہٹا دیں, لیکن اس پھول کی مانند آپ کی خوشبو باقی رہے گی, ٹھیک ہے, اور وہ آپ کی خوشبو, آپ کا جوہر جو ہے وہ آپ کی حقیقت ہے نفس. تو خدا ان میں سے نہیں ہے کچھ بھی, یہ سب چیزیں اس میں نہیں پائی جاتی ہیں. تو پھر کیا ہے؟ بل ہوا مجسم الاجسام, وہ جسموں کو مجسم کرنے والا ہے. یہ بھی تھوڑا مشکل ورڈ ہے. یعنی جیسے اجسام جو باڈیز ہیں یا جو آبجیکٹس ہیں کہ ان کو جب آپ مجسم کرتے ہیں, یعنی جیسے وہی بات ہے کہ میرا, میرے اندر, میرے وجود کے اندر جتنا بھی میٹر ہے, جو جسم بنا ہے, آپ نے اس بات پہ غور کیا ہے کہ یہ مٹی اور پانی کس حد تک آرگنائزڈ اور ریفائنڈ ہوا ہے نا؟ یعنی یہ جو مٹی اور پانی ہے, یا اگر آپ بالکل فنڈامنٹل پارٹیکلز پہ چلے جائیں کہ جو کاربن اور نائٹروجن اور آکسیجن اور ہائیڈروجن ہے, یہ کس حد تک ریفائن ہوئی ہے کہ جس کے بعد یہ میں بناؤں, یہ میرا جسم بنا, یہ میرا وجود بنا. تو جس نے وہاں سے اٹھا کر اس لمپ آف میٹر کو یہ شکل دے دی اس جسم والی, وہ اس کا مجسمہ ساز ہے, ٹھیک. اس پر جسم کی کسی صفت کا اطلاق نہیں ہوتا. ہم اس کو پھر کیسے پہچانیں گے کہ وہ کون ہے؟ وہ اجسام کا مجسم کرنے والا ہے. اور مجسم کا معنی میں امید کرتا ہوں کہ آپ سمجھ رہے ہوں گے, ٹھیک ہے. یعنی اگر آپ دیکھیں کہ ہمارے بدن میں میٹر کیا ہے, اور اس میٹر کو جیسے شیخ سعدی کا بہت خوبصورت ایک وہ ہے, ان کی کسی نظم کا وہ ہے کہ خدا وہ ہے کہ جو پانی پر تصویر سازی کرتا ہے. یعنی ہر جو مصور ہے وہ کوئی کینوس لیتا ہے, کاغذ لیتا ہے جس پر تصویر اور شکل و صورت بناتا ہے. تو خدا نے صورت کس پہ بنائی ہے؟ پانی پہ بنائی ہے. یعنی انسان کا جو نطفہ ہے وہ پانی ہے, وہ ہے مجسم الاجسام, ٹھیک ہے. وہ اجسام کو مجسم کرنے والا ہے, وہ مصور الصور, ہر صورت کا مصور ہے. اس پر کسی صورت کا اطلاق نہیں ہوتا. اور یہ منطق کہاں سے اخذ ہوئی ہے؟ امام علی علیہ السلام کے بیانات, ٹھیک ہے. امام علی علیہ السلام کی جو توحید ہے نا, وہ اس پر فوکل پوائنٹ یہی ہے اس کا کہ تم جو صفات مخلوق میں دیکھو اس کی نفی خالق سے کرو. یعنی جس صفت کے اندر تم مخلوق کو مقید دیکھو اس کی نفی خالق سے کرو. تو اس پر صورت کا اطلاق نہیں ہوتا, لیکن وہ مصور ہے بغیر صورت کے, اور ہر صورت کا بنانے والا ہے. وخالق الاعراض والجواہر, اور جتنے بھی اعراض و جواہر ہیں ان سب کا خالق ہے, ٹھیک. تو اس طریقے سے, یعنی کہ یہاں پر وہ نہیں, یہ حدیث یہاں پہ ختم نہیں ہوتی, لیکن یہاں اتنا ہی بیان فرمایا. تو امام ہادی علیہ السلام نے پھر اس کے بعد ان کی تصدیق کی اور فرمایا, یا ابا القاسم ھذا واللہ دین اللہ الذی ارتضاہ لعبادہ. یا ابا القاسم, یعنی ان کی کنیت کو, کہ یا ابا القاسم یہ واللہ, خدا کی قسم, یہ اللہ کا دین ہے جس سے وہ اپنے بندوں سے راضی ہے. یعنی کیونکہ ان کا اصل کوسچن یہی تھا نا کہ میں اپنے اعتقادات آپ کے سامنے رکھتا ہوں, آپ مجھے بتائیں خدا کی رضایت کے مطابق ہے یا نہیں. فاثبت علیہ, بس تم اس پر ثابت رہو, اس پر قائم رہو. یہ وہ دین ہے جس سے خدا اپنے بندوں کے لیے راضی ہے. ٹھیک ہے, تو میں سمجھتا ہوں کہ کافی ہے. بس آخر میں 5 منٹ میں ہم, آپ لوگ تھک تو نہیں گئے زیادہ؟ یعنی اگر دلچسپی ہے تو میرا خیال ہے کہ اس گفتگو کے لیے 3 گھنٹے بھی بہت کم لگتے ہیں. کہ جیسے بعض اوقات نا دروس میں, خاص طور سے جب قرآن کی وہ آیتیں آتی ہیں آغا جوادی عملی کا, اس میں کہ جب وہ اس پر جسے کہہ لیں نا بہنا شروع ہوتا ہے, تو واقعا دل چاہتا ہے کہ نہ رکے. مطلب سو پلیزنگ اور اتنا زیادہ خوبصورت لگتا ہے یہ خطبہ. اس کو یاد رکھیے گا اور اس کو جتنا زیادہ مطالعہ کر سکتے ہیں کریں. یہ نہج البلاغہ کے مشکل ترین خطبوں میں سے بھی ہے. مشکل ترین یعنی کس اعتبار سے؟ اگر آپ اس کی پراپر معرفت نہ رکھتے ہوں تو شاید ایک لفظ بھی سمجھ میں نہ آئے. یعنی مجھے یہ بات کہنے میں بالکل تعمل نہیں ہے کہ ایک لفظ بھی سمجھ میں نہیں آئے گا کہ یہاں پر یعنی امام علی علیہ السلام کہنا کیا چاہ رہے ہیں. لیکن اگر اس کی معرفت انشاءاللہ خدا نصیب جان کر دے تو پھر یہ انتہائی پر لطف اور پر لذت کلام. اور یہ 184 جو خطبہ ہے نہج البلاغہ کا, یہ پورا کا پورا توحید ہے, پورا توحید پر ہے. ما وحدہ من کیفہ, اس نے خدا کی وحدانیت کو قبول نہیں کیا جس نے جو اس کے لیے کیفیت کا قائل ہو گیا. اب اگر انسان, آپ مجھے بتائیں کہ اگر اس کے پیچھے اگر انسان وہ حکمت و فلسفہ نہ جانتا ہو کیسے سمجھے گا اس کلام کو؟ کیسے سمجھے گا؟ پوسیبل ہے عام لینگویج میں جو اس میں پوسیبل ہے اس جملے کو سمجھنا؟ ما وحدہ, اس نے اس کو واحد نہیں جانا, اس کی وحدانیت کو نہیں مانا. من کیفہ, جس نے جو اس کے لیے کیفیتوں کا قائل ہو گیا. کیفیتوں کا مطلب کیا ہے؟ اسٹیٹس, کنڈیشنز. ٹھیک ہے, اگر یہ کیفیتیں ہیں تو کیفیتیں جو ہیں نا یہ خود تکاثر ہیں, کثرت ہیں. ایک کا ایک کیفیت کا دوسرے سے مقابلہ ہے, ایک کیفیت کا دوسرے پہ غلبہ پانا ہے. اس نے توحید کو ختم کر دیا. یعنی کیا مطلب؟ آپ دیکھیں کتنا خطرناک جملہ ہے. خدا خوش ہو گیا, خدا راضی ہو گیا, خدا غضبناک ہو گیا, یہ کیفیتوں کے قائل نہیں ہو رہے ہم؟ راضی اور خوش اور غضبناک اور یہ کیفیتیں نہیں ہیں. تو اسی سے آپ سمجھیں کہ مطلب جو یعنی ایون اکثریت مسلمان ہے وہ حقیقت توحید سے کتنا دور ہے. ولا حقیقته اصاب من مثله, اور جو خدا کے لیے کوئی مثل بنا کے لے آیا اس نے اس کی حقیقت کو گم کر دیا. جو اس کے لیے کوئی مثال مثل خدا جیسی کوئی چیز بنا کے لے آیا. ولا صمده من اشار الیہ وتوہمه, جس نے اسے قابل اشارہ جان لیا یا یہ سوچ لیا کہ وہ خدا کے بارے میں توہم کر سکتا ہے, یعنی خدا کو اپنے خیال میں لا سکتا ہے, اس نے اس کی صمدیت کا انکار کر دیا. ٹھیک, یعنی صمدیت کس کو کہتے ہیں؟ صمدیت کا معنی یہ ہوتا ہے کہ وہ حقیقت جو جس میں کسی بھی قسم کا گیپ یا وائڈ یا خلا نہ پایا جائے. ٹھیک ہے, سمد کا معنی حقیقتاً یہ ہے جو اس کا مین روٹ میننگ. تو اب جو سمد ہوگا جس میں کسی بھی قسم کا خلا موجود نہیں ہوگا, اس کے لیے خود بخود کون سی صفات کا آپ کو قائل ہونا پڑے گا؟ اگر وہ محدود ہے تو اس میں گیپ آئے گا یا نہیں آئے گا؟ ٹھیک ہے, اگر اس کے اندر مثال کے طور پر اس کے اندر ویریشنز ہیں उसके अंदर वेरिएशन है, मतलब एक चीज यहाँ पर एक है, एक हालत में है, एक स्टेट है, एक चीज यहाँ पर एक स्टेट में है, इन दोनों की वजह से उसकी जात में एक तगैयुर पैदा होगा या नहीं होगा, एक कैफियतें आएंगी या नहीं आएंगी। तो यानी इसका मायना ये हुआ कि इस और इसी चीज को हिकमत मुतालिया में क्या कहा गया है, हकीकत बसीत, इसी को कहा गया, यानी वो हकीकत के जिसमें ना कोई गैप है, ना कोई वॉइड है, ना अप है, ना डाउन है, ना नशेब है, ना फराज है, ना एक हालत है उससे मुख्तलिफ दूसरी हालत है, इट इज़ कम्प्लीटली मतलब यूनिफॉर्म एंड परफेक्टली यूनिक रियलिटी। ठीक, तो इंसान इशारा किसकी तरफ करेगा, इशारा उसकी उसी की तरफ करेगा ना कि जिसके गिर्द कोई बाउंड्री देखेगा, उसी की तरफ इशारा करेगा ना, यानी कि वो हकीकत जो समदी है, जो बसीत है, इशारा कहाँ से करेगा उसकी तरफ। इशारे का मतलब है कि जैसे मैं आपकी तरफ इशारा कर रहा हूँ, ठीक है, यानी इशारे का मतलब है कि इफ आई एम पॉइंटिंग टुवर्ड्स यू, कि मैं आपकी तरफ इशारा कर रहा हूँ तो मैं आपको एक बाउंड के अंदर देख रहा हूँ ना जी। नहीं, आइडल वर्शिपिंग तो वो बन जाएगी, लेकिन इशारे का मतलब ये होता है कि जैसे जैसे बाज़ औक़ात हमारे यहाँ एक यानी तर्जुमा जो किया जाता है कि कुल हुवल्लाहु अहद, इसका तर्जुमा क्या है, आप अगर देखें बहुत सारे कुरान में क्या क्या तर्जुमा है इसका, नहीं कुल कहो हुवल्लाहु अहद, तो हुवल्ला क्या हुआ, हुवल्ला यानी वो अल्लाह, तो हम वो अल्लाह क्या मतलब हुआ, यानी जैसे हम कहते हैं आसमान वाला, ये इशारा कर रहे हैं नहीं कर रहे कि वो खुदा जो आसमान पर है वो इस मामले को देख लेगा, तो ये इशारा है या नहीं है। ठीक है, ये तवहम करना, ये अपने ख्याल में सोच लेना कि खुदा आसमानों में एग्जिस्ट करता है, ये सोच लेना कि खुदा फकत अर्श पे बैठा हुआ है, ये तवहम है, ये तवहमात हैं, ये हमारी विम्स हैं, ये हमारी फैंसीफुल थॉट्स हैं, जो हम जबकि खुदा क्या कह रहा है, खुदा ये कह रहा है कि तुम जहाँ भी हो वहुआ माकुम अईनमा कुंतुम, वो तुम्हारे साथ है तुम जहाँ भी हो। ठीक है, और जैसे मैंने वही आपसे कहा कि आप अपनी अकल की तरफ इशारा नहीं कर सकते, आप दिखा सकते हैं कि ये मेरी अकल है, ये किसी की अकल भी की तरफ भी आप इशारा कर दें, काबिल इशारा नहीं है ना वो, यानी वो एक चीज़ है कि जो अपने आसार और सिफात से पहचानी जाती है, कि जब कोई अकल की बात होती है तो आप कहते हैं हाँ अकल मौजूद है यहाँ पर, जहाँ पर कोई हिमाकत का जुमला होता है आप कहते हैं यहाँ अकल से फारिग है, लेकिन अकल आप दिखा सकते हैं, अकल इशारा कर सकते हैं आप, हालांकि अकल मखलूक है। ठीक, तो इमाम अली अलैहिस्सलाम ने आप ये देखें वहदानियत की, समदियत की क्या डेफिनेशन बयान फरमाई है, कि अगर कोई उसको किसी ने काबिल इशारा समझ लिया या अपने दिमाग में उसका तसव्वुर कर लिया कि वो ऐसा है, उसने उसकी समदियत का इनकार कर दिया। तो सूरह इखलास बहुत बहुत ज्यादा डीप है, ठीक है ना, सूरह इखलास यानी इसी वजह से हम उसको पढ़ते तो हैं। और एक बात और भी कि शायद आपको मैं बताऊं कि इमाम अली अलैहिस्सलाम को नमाज में कौन सी सूरह सबसे ज्यादा पसंद थी पढ़ना, सूरह तौहीद, सूरह इखलास, यानी बाज़ औक़ात आप नमाज की दोनों रिकतों में सूरह इखलास की तलावत फरमाते थे। लेकिन हमारी नज़र में हम कहते हैं भाई नमाज जल्दी ख़त्म हो जाए कि तो कोई सारा लंबी सूरह पढ़ लें तो, लेकिन हमारी किरत खाली तीन आयतों तक है, 15 सेकेंड है, लेकिन अगर कोई वली खुदा या हुज्जत खुदा जब अल्लाह अहद और अल्लाह समद مت کہے گا نا, تو وہ پھر کسی اور اس کی حالت اور کیفیت ہوتی ہے. اللہم صل علی محمد.